اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ تمام تعریف خدائے وحدہ لا شریک کے لیے، اور درود و سلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اور آپ کی آل پاک پر۔ ناظرین اکرام، سحر عالمی نیٹورک کی جانب سے براہ راست نشر ہونے والے پروگرام راہ زندگی کے ہمراہ آپ کا میزبان کفایت حسین حاضر خدمت ہے۔ اس پروگرام میں میں آپ کو اپنی جانب سے اور اسٹوڈیو میں موجود اپنی ٹیم کی جانب سے بہت بہت خوش آمدید کہتا ہوں، اور جہاں کہیں بھی آپ ہمارا یہ پروگرام دیکھ رہے ہیں، اور سحر ٹی وی کے تمام ناظرین کی خدمت میں دل کی گہرائیوں سے ہدیہ سلام پیش کرتا ہوں۔ ناظرین، پروگرام راہ زندگی میں جیسا کہ آپ جانتے ہیں کہ پروگرام کے دو حصے ہوتے ہیں۔ پہلے حصے میں جو ہماری سلسلے وار گفتگو چل رہی ہے، اس کے متعلق ہمارے مہمان کچھ بیان کرتے ہیں، احکام آپ کے سامنے بیان کیے جاتے ہیں، اور جو پروگرام کا دوسرا حصہ ہوتا ہے اس میں آپ کے جو سوالات ہم تک پہنچے ہیں ان کے جوابات ہم جانتے ہیں اپنے مہمان سے، اور ہمارے مہمان ان سوالات کا جواب دیتے ہیں۔ تو ناظرین، آج بھی حسب معمول آپ کے سوالات ہوں گے۔ آپ جو سوال ہم سے پوچھنا چاہیں گے واٹس ایپ کے ذریعے بھی ہم سے پوچھ سکتے ہیں، ہمارا نمبر آپ کے سامنے ڈسپلے ہو رہا ہے۔ اور اسی طریقے سے اگر آپ براہ راست کال کرنا چاہتے ہیں تو آپ ہمیں کال کیجئے، انشاءاللہ آپ کے سوال کا جواب دیا جائے گا۔ اس کے علاوہ اگر آپ ہمیں مشورہ دینا چاہتے ہیں، ہمارے مہمان سے بات کرنا چاہتے ہیں، یا کوئی بھی کسی طرح کا مشورہ ہمارے مہمان سے لینا چاہتے ہیں، تو آپ ہمیں کال کیجئے، انشاءاللہ آپ کے سوال کا جواب دیں گے۔ اور آج بھی ہمارے ساتھ جو پروگرام میں ہمارے مہمان ہیں، جناب سید زرغام حیدر رضوی صاحب قبلہ ہیں، تو ہمارا ساتھ دیجئے، مہمان سے ملاقات کرتے ہیں، اس کے بعد اپنی گفتگو کا باقاعدہ آغاز کرتے ہیں۔ قبلہ، السلام علیکم۔
وعلیکم السلام ورحمت اللہ وبرکاتہ۔
حضور، بہت شکر گزار ہیں کہ ایک مرتبہ پھر آپ نے ہماری دعوت کو قبول فرمایا اور آپ اسٹوڈیو تشریف لائے۔
میں خداوند متعال کا شکر ادا کرتا ہوں کہ اس نے بیان احکام کی توفیق اپنے اس ناچیز بندے کو دی۔ آپ کا اور آپ کی پوری ٹیم کا شکریہ ادا کرتا ہوں کہ انہوں نے لوگوں کے لیے زمینۂ احکام کو فراہم کیا تاکہ وہ استفادہ کریں، اور تمام ناظرین کرام کا شکر گزار ہوں کہ وہ بڑے ہی انہماک کے ساتھ اس پروگرام کو دیکھ رہے ہیں۔
بالکل حضور، بہت شکریہ آپ کا۔ اچھا، میں آپ کی خدمت میں عرض کروں کہ جو اب تک ہماری گفتگو چل رہی تھی، وہ پہلے ہم نے نجاسات کے حوالے سے گفتگو کی تھی، اس کے بعد وہ چیزیں جو نجاسات سے پاک کرتی ہیں، نجس چیزوں کو پاک کرتی ہیں، جن کو مطہرات کہتے ہیں، اور آج سے انشاءاللہ ہم ایک نیا موضوع شروع کر رہے ہیں۔ آج ہم وضو کی گفتگو کریں گے، اور ہمارے ناظرین بھی وضو کے حوالے سے، اس کے علاوہ کوئی بھی اگر آپ کا سوال ہوگا تو آپ سوال پوچھ سکتے ہیں احکام کا، ہمارے مہمان جواب دیں گے انشاءاللہ۔ تو اگر آپ اجازت دیں تو ہم سوالات کا سلسلہ شروع کرتے ہیں۔
ارشاد
جی، حضور، سب سے پہلا سوال ہمارا یہ ہے کہ ایک تو ابتدائی طور پر آپ وضو کے بارے میں بیان کیجئے کہ وضو ہے کیا چیز، ٹھیک ہے، اور کس طریقے سے، یعنی وضو کرنے کا طریقہ کیا ہے، اس کو آپ بیان کیجئے۔ جی،
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ قال اللہ الحکیم، یا ایہا الذین آمنوا اذا قمتم الی الصلاۃ فاغسلوا وجوہکم وَأَيْدِيَكُمْ إِلَى الْمَرَافِقَ وَامْسَحُوا بِرُؤُوسِكُمْ وَأَرْجُلَكُمْ إِلَى الْكَعْبَيْنِ۔ سورہ مائدہ کی چھٹی آیت کریمہ، جس میں اللہ تعالیٰ نے اپنے بندگان کے لیے وضو کے طریقے کو بیان کیا ہے۔
جی،
اس آیت کا ترجمہ پورا تو نہیں کروں گا، خلاصہ یہ ہے کہ قرآن یہ کہہ رہا ہے جب تم نماز کے لیے کھڑے ہو تو تمہارے لیے وضو کا طریقہ یہ ہے کہ دو چیزوں کو دھلو اور دو چیزوں کا مسح کرو۔
جی،
چہرے کا دھلنا اور ہاتھ کا دھلنا یہ واجب ہے،
صحیح،
سر کا مسح اور پیر کا مسح یہ واجب ہے۔
جی،
بس دو چیزوں کو دھلنا وضو میں واجب ہے،
جی،
اور دو چیزوں کا مسح وضو میں واجب ہے۔
جی،
یہ ہے اصل وضو۔
جی، بالکل۔ تو حضور، اگر اس کے طریقے کے اوپر بھی کہ ہم کس طریقے سے، مثلا البتہ اس کے جزیات بھی ہیں کہ مثلا جیسے آپ نے کہا کہ چہرے کا دھونا، تو ہم یہیں سے گفتگو شروع کریں گے کہ کتنا دھونا ہے چہرے کو، چوڑائی کے اعتبار سے کتنا دھونا ہے، لمبائی کے اعتبار سے کتنا دھونا ہے، اس کے اوپر آپ کچھ روشنی ڈالیے۔
دیکھیے، اصل وضو جو ہے چہرے سے شروع ہوتا ہے۔
جی،
اس سے پہلے بعض چیزیں مستحب ہیں۔
جی،
مثلا دو مرتبہ گٹھوں تک ہاتھ کا دھلنا،
جی،
تین مرتبہ کلی کرنا، تین مرتبہ ناک میں پانی ڈالنا،
جی،
یہ مستحبات وضو ہیں۔
صحیح،
خوب، واجب وضو کی شروعات جو ہے چہرے سے ہوتی ہے۔ اس کے لیے فقہاء کرام فرماتے ہیں، من قصاص الشعر الى آخر الذقن۔
جی،
لمبائی کے اعتبار سے چہرے کو بالوں کے اگنے کی جگہ سے لے کے،
جی،
تھوڑی کے آخری حصے تک دھلنا چاہیے۔
صحیح،
اور چوڑائی میں جتنے میں یہ بیچ کی انگلی،
جی
اور یہ انگوٹھا کا جو حصہ ہے
صحیح
جتنے میں یعنی ان دو کے بیچ میں
جتنا حصہ آ جاتا
حصہ
ہے چہرے
انسان
کا
چہرے کا آتا ہے
جی
ارزن یعنی چوڑائی میں اس کا دھلنا واجب ہے
صحیح
لیکن چوڑائی میں اتنا حصہ دھل گیا ہے کہ جتنا جو ہے بیچ کی انگلی اور انگوٹھے کے درمیان آتا ہے
جی
اس بات کا یقین کرنے کے لیے ہمارے لیے ضروری ہے تھوڑا سا اضافہ کر لیں
صحیح
تاکہ یقینی طور پہ معلوم ہو جائے جو حد شریعت نے معین کی ہے
جی
اس حد کو ہم نے دھل لیا.
اچھا حضور یہاں پہ پھر ایک سوال پیدا ہوتا ہے کہ کبھی کبھی ایسا ہوتا ہے کہ انگلیاں اور یعنی اتنی چھوٹی ہیں کہ وہ اگر دھونا چاہیں تو یہاں سے اور یہیں تک مسلن آئے گا تو وہ کافی حصہ بچ جائے گا تو اس صورت میں کیا کریں گے؟
دیکھیے یہ متعارف افراد کے لیے وضو ہے
جی
لیکن بعض افراد کا چہرہ یا ہاتھ غیر متعارف ہوتا ہے
جی
مثلا ہاتھ بڑا
یعنی
ہے
معمولاً جو چہرے ہوتے ہیں
جی
اور جو انگلیاں ہوتی ہیں ان کے لیے ہے
لیکن وہ افراد جن کے چہرے چھوٹے ہیں ہاتھ بڑے ہیں
جی
وہ دیکھیں کہ متعارف افراد کس طریقے سے دھلتے ہیں اور کتنا دھلتے ہیں
صحیح
یا بعض لوگوں کا جو ہے چہرہ بہت بڑا ہے ہاتھ بہت چھوٹا ہے
جی
تو ان کے لیے دیکھنا چاہیے کہ لوگ عام طریقے سے کہاں تک دھلتے ہیں
جی
یہ بھی وہیں تک دھلیں.
صحیح. اچھا حضور اسی طریقے سے ہاتھ کے اوپر بھی روشنی ڈالیے کہ ہاتھ کا کہاں سے کہاں تک دھونا ضروری ہے اور کتنا دھونا ضروری ہے.
ہاں دیکھیے ہاتھ کا دھلنا جو ہے کوہنی کے اوپر سے لے کر کوہنی سے لے کر
جی
انگلی کے آخری سرے تک
جی
یہ واجب ہے.
کوہنی جہاں سے شروع ہوتی
جہاں سے شروع ہوتی
صحیح
ہے. البتہ اسباب مقدمہ علمی یعنی آپ کو علم ہو جائے
یقین ہو جائے
کہ اتنا حصہ دھلا گیا ہے
جی
تھوڑا سا اضافہ کر لیجیے
جی.
لیکن اگر کوئی برعکس کرے اس کے الٹا کرے
جی
مثلاً انگلی سے شروع کرے اور کوہنی تک جو ہے
جی
تمام کرے
صحیح
یا چہرے میں جو وضو کر رہا ہے منہ دھل رہا ہے
جی
وضو کے لیے آدمی تھوڑی سے شروع کرے اور پیشانی کے بال سے لا کے ملائے
جی
الٹا دونوں میں دھلنا ناجائز ہے اور وضو انسان کا باطل ہو جائے گا
جی. یعنی کوہنی سے شروع کرنا ہے انگلی تک ہی
انگلی کے آخری
سے اسی طریقے چہرہ بھی اوپر سے نیچے کی طرف جی
بالوں کے کی جڑ سے لے کر
جی
تھوڑی کے آخر تک
صحیح بالکل. اچھا حضور ایک چیز اور ہے یہاں پہ کہ داڑھی جیسے آپ نے فرمایا کہ چہرہ اتنا دھونا ہے تو داڑھی بہت زیادہ اگر گاڑھی ہے یا مثلا جو داڑھی ہے ضروری ہے کہ کھال تک پہنچایا جائے پانی یا صرف داڑھی کے بال اگر دھل جاتے ہیں تو کافی ہے؟
دیکھیے جن افراد کی داڑھی جو ہے گھنی ہوئی ہے
جی
ان کے لیے حکم شریعت یہ ہے کہ داڑھی کے بالوں کو دھل لے کافی ہے
جی
لیکن اگر داڑھی انسان کی اتنی کم ہے
جی
کہ انسان کی کھال جو ہے دکھائی دے رہی ہے
جی
اس صورت میں لازم ہے انسان جو ہے چہرے کی کھال کو دھلے بالوں کے ساتھ
جی
لیکن اگر داڑھی گھنی ہوئی ہے تو اس میں ضروری نہیں ہے کہ انسان جو ہے اندر تک پانی کو پہنچائے
جی
داڑھی کا اوپری حصہ
جی
اور ظاہری حصہ دھل لینا انسان کے لیے
جی
کافی.
اچھا حضور ایک چیز اور چونکہ یہ ہمارے ناظرین کے لیے یعنی میرے لیے بھی خود وہ ہے کہ ہم کس کو کہیں گے کہ یہ جو ہے گھنی داڑھی ہے اور یہ گھنی نہیں ہے. مثلا جیسے آپ کی داڑھی ہے
جی
آپ کی جو ریشے مبارک ہیں اس کو ہم کس میں شمار کریں گے یہ گھنی ہے یا گھنی نہیں ہے؟
دیکھیے ملاک جو ہے گھنی اور غیر گھنی کا یہ ہے
جی
کہ داڑھی کے اوپر سے کھال دکھائی دے رہی ہو.
صحیح.
اگر داڑھی کے اوپر سے کھال دکھائی دے رہی ہے
جی
تو کھال تک پانی پہنچانا ضروری ہے.
صحیح.
چاہے ہماری داڑھی ہو یا آپ کی داڑھی ہو.
جی بالکل.
لیکن اگر کھال نہیں دکھائی دے رہی ہے
جی
تو داڑھی کے بالوں کا دھلنا کفایت کرتا ہے.
جی بالکل. اچھا حضور ایک چیز اور ہے لوگ سوال کرتے ہیں کہ پہلے شروع میں ہم نے یہاں تک جو یہ اس کو بولتے ہیں گٹا بولتے ہیں نا گٹے تک ہم نے ہاتھ دھو لیا تو دوبارہ جب ہم ہاتھ دھوئیں گے تو پھر اس کے بعد یہاں سے یہاں تک ہی دھونا ضروری ہے کچھ کہتے ہیں کہ تو کیا یہ صحیح ہے یا بالکل
ایسا نہیں ہے
چونکہ وہ کہتے ہیں کہ پہلے ہم دھو چکے ہیں یہاں تک
جی جی وہ نہ بھی دھلیے کوئی حرج نہیں ہے.
ہاں چونکہ مستحب ہے
مستحب فعل ہے.
صحیح.
یہ ضروری ہے ان لوگوں کے لیے جو وضو انجام دے رہے ہیں
جی
کہ کوہنی سے لے کر
جی
انگلی کے آخری سروں تک
جی
پانی کو پہنچائیں.
صحیح.
اگر سوئی کے نوک کے برابر بھی کوئی حصہ عمدن چھوڑ دیا ہے
جی
تو انسان کا وضو باطل ہے. پوجا پر اثر انسان جو ہے پورے جو ہے اتنے ہاتھ کو چھوڑ دے.
جی
نہیں گٹوں کے نیچے بھی دھلنا واجب ہے انگلیوں کے آخری سروں تک.
اچھا حضور ایک چیز اور ہے یہاں پہ کہ کیا ضروری ہے کہ اعضائے وضو خشک ہو یا پانی بھی اگر گیلے بھی ہیں تو دھوئے جا سکتا ہے؟
دیکھیے اعضائے وضو دو قسم کے ہیں.
جی
بعض وہ ہیں جن کو دھلا جاتا ہے مثلا
جی
چہرہ ہے اور ہاتھ ہے.
صحیح.
بعض وہ ہیں جن پر مس ہوتا ہے مثلا سر ہے اور پیر ہے.
پیر ہے جی.
اگر یہ دھلنے والی جگہ ہے مثلا
جی
چہرہ ہے या इंसान का हाथ है,
जी
अगर ये गीला है और इतना
सही
गीला है
जी
कि वुजू का पानी इसके ऊपर गालिब आ जाता है,
जी
तो चुल्लू में लगे पानी हमने डाला है,
जी
ये पानी गालिब आ जाता है,
सही
तो इस सूरत में इंसान के लिए इसको खुश करना
ज़रूरी नहीं
ज़रूरी
है
नहीं है।
जी
लेकिन अगर इतना गीला है
जी
कि अगर हम वुजू का पानी डालेंगे तो मुस्तहलक हो जाएगा,
सही
पता ही नहीं चलेगा कि ये वाला पानी है जो वुजू के लिए हमने डाला है
जी
या पहले वाला पानी है।
सही
तो
बिल्कुल
इस सूरत में जो है इतना इंसान को रखना चाहिए
जी
कि मालूम दे कि ये पानी चढ़ाया गया है ऊपर से
ऊपर से
और
डाला
ये
गया है
वुजू का पानी है।
जी बिल्कुल
लेकिन मौज़े मस,
जी
सर और पैर,
जी
इनका खुश्क होना जरूरी है।
सही
हत्ता रहबरे इनकलाब इस्लामी फरमाते हैं
जी
अगर सुई की नोक के बराबर भी
जी
मस की जगह पे पानी मौजूद है और आपने उस जगह मस किया है तो आपका मस बातिल है।
अल्लाहु अकबर
लेकिन अगर ये पानी फकत तरी की शक्ल में है
जी
और हम मसा करते हैं तो
सही
मस की सूरत में हमारा मस का पानी जो है वो गालिब रहता है,
जी
तो इस सूरत में मस सही है और
जी
इतनी तरावट जो है
सही।
मसा के सही होने में मुजिर नहीं है।
अच्छा हुजूर, एक सवाल और मैं इस सिलसिले में आपसे पूछना चाहूँगा, ये तादाद भी आप बताइए कि कितनी दफ़ा धोना जो है वो चेहरे का और हाथों का वाजिब है और मुस्तहब कितनी दफ़ा है, फिर हम प्रोग्राम के दूसरे हिस्से की तरफ आएंगे।
देखिए वजू में मस का दो मरतबा करना
जी
ये मस के बातिल होने की जो है दलील है।
हाँ, मस
मस
सिर्फ
सिर्फ
एक
एक
बार
ही
करना है
मरतबा
जी,
होता है।
लेकिन अगर उसको शक हो रहा है कि सही किया है नहीं किया है, उस सूरत में क्या दोबारा कर सकता है मस?
ना देखिए शक की अलग बात है लेकिन
जी
असल कानून
जी
शरी
असल
ये है
जी
कि एक मरतबा आप मस कीजिए।
सही
ला यजूज़ फिल मस है
जी
अत तकरार,
सही
मस में तकरार जायज
नहीं
नहीं
है
है।
बिल्कुल।
ये मसला है। अब जो गसल है यानी धुलना,
धोना
चेहरे का धुलना, हाथ का धुलना,
जी
पहली मरतबा धुलना वाजिब है,
जी
दूसरी मरतबा मुस्तहब है
सही
और तीसरी मरतबा हराम है। लेकिन इसके माना ये नहीं है,
जी
बाज़ लोग समझते हैं एक चुल्लू डालना
वाजिब है,
वाजिब,
दूसरा
दूसरा
चुल्लू
मुस्तहब,
मुस्तहब
तीसरा ना।
जी
एक मरतबा की नियत से
जी
आप 10 चुल्लू में चेहरे पे पानी डाल लीजिए, कोई हरज नहीं है,
सही
ये आपकी नियत के ऊपर है।
जी जी
तो
बिल्कुल
पहली मरतबा की नियत से 10 मरतबा, 3 मरतबा,
जी
जितनी मरतबा चाहिए चेहरे को धुल लीजिए।
सही
दूसरी मरतबा जो धुल रहे हैं
जी
खूब, ये चाहे 2 मरतबा हो या 1 मरतबा हो, ये मुस्तहब है।
सही
तीसरी मरतबा की नियत से जब आप धुलेंगे ये
जी
धुलना आपका नाजायज और हराम होगा।
जी बिल्कुल। हुजूर इजाज़त दीजिए, प्रोग्राम का जो दूसरा हिस्सा है उसका आगाज़ करते हैं। नाज़रीन कराम, हमारी गुफ्तगू चल रही है प्रोग्राम राहे ज़िंदगी में वुज़ू के मुतालिक, और जनाब सैयद ज़रगाम हैदर रिज़वी साहब क़िबला मुखातब हैं और हमें मुस्तफ़ीज़ फरमा रहे हैं। इसी तरह हमारी गुफ्तगू का सिलसिला जारी है, लेकिन इस प्रोग्राम के इस हिस्से में जो हम वक्फे के बाद आएंगे इसमें आप सवाल पूछेंगे, इसलिए आपसे गुजारिश है कि ज़्यादा से ज़्यादा सवाल हमें भेजिए ताकि उनके जवाब हम ज़्यादा से ज़्यादा पूरी दुनिया के नाज़रीन तक पहुँचा सकें। मिलते हैं मुख्तसर से वक्फे के बाद। नाज़रीन कराम, प्रोग्राम राह ज़िंदगी में एक मरतबा फिर आपका खैर मकदम है, हमारा साथ दीजिए, अपनी गुफ्तगू को आगे बढ़ाते हैं। जी हुजूर, एक सवाल किया गया है, बहुत ही अहम सवाल है। हमारे एक अज़ीज़ पूछते हैं, अलबत्ता उन्होंने भी अपना नाम हमें नहीं दिया है, लेकिन हम गुजारिश करते हैं बार बार नाज़रीन से कि जब वो हमें व्हाट्सअप के ज़रिए सवालात हमसे पूछते हैं तो आप अपना नाम ज़रूर लिखिए, आपका सवाल आपके नाम के साथ पूछा जाएगा, और अगर ये भी लिखें कि आप कहाँ से सवाल पूछ रहे हैं तो और बेहतर होगा, लेकिन कोई बात नहीं, जो भी आपने सवाल भेजा इंशाल्लाह उसका जवाब दिया जाएगा। हुजूर, वो सवाल करते हैं कि कलमा अल्लाह को बग़ैर वजू के छूना हराम है, लेकिन अगर ये कलमा किसी दूसरे यानी किसी इस्म का जुज़ हो, यानी नाम हमारे यहाँ रखे जाते हैं ना माशाल्लाह,
जी
बड़े
जी
बड़े लम्बे नाम रखे जाते हैं,
जी
तो जैसे किसी इस्म का जुज़ हो, मसलन अब्दुल्ला, हबीबुल्ला, या इस तरह के जो अस्मा हैं, तो क्या उसमें भी कलमे अल्लाह को बग़ैर वजू के छूना हराम है या उसको छू सकते हैं?
देखिए इसके बारे में मसला शरी ये है,
जी
लफ्ज़ अल्लाह को बग़ैर तहारत के मस करना हराम है,
सही
चाहे वो मुनफरदन हो या किसी इस्म के साथ मुरक्कब हो।
जी यानी
मुनफरदन यानी
तनहा लफ्ज़
तना
अल्लाह
हो,
लिखा
मतलब
हुआ
लफ्ज
है
अल्लाह लिखा हुआ है,
जी
मुरक्कबन हो
जी
यानी मतलब किसी का नाम अब्दुल्ला है,
जी
करीमुल्ला है, हबीबुल्ला है, नजीबुल्ला है।
जी
देखिए
बिल्कुल
इन सब में जो जुज़े अव्वल है
जी
मतलब अब्द, नजीब, शरीफुल्ला में शरीफ,
सही
इन सब के पहले कलमे को हम छू सकते हैं, कोई बात नहीं है।
जी
लेकिन इसके बाद जो कलमा अल्लाह वाकई हो रहा है
जी
इसको बगैर तहारत और बगैर वुजू के हम मस नहीं कर सकते।
हाँ हाँ
लिहाजा जो हुक्म
जी
लफ्ज अल्लाह का अकेले में है
जी
वही मुरक्कब होने की सूरत में है।
اچھا حضور، اگر اسی کلمے کو کسی دوسری زبان میں لکھا جائے، مثلا انگلش میں لکھا ہوا ہے گاڈ، یا مثلا آج کل جیسے رومن میں لکھتے ہیں نا اللہ، لکھتے ہیں AL LH مثلا اللہ، تو اس کا بھی یہی حکم ہے، اس کو بھی نہیں چھو سکتے؟
جی، زبان کے بدلنے سے
جی
نام میں فرق نہیں ہوگا.
دو الگ الگ چیزیں ہیں، ایک تو یہ کہ گاڈ لکھا ہوا ہے وہ تو لفظ اللہ نہیں ہے،
وہ الگ.
جی جی، وہی میں جاننا چاہ رہا ہوں آپ سے.
یہ خود لفظ اللہ کو ہم چاہے جس زبان میں لکھیں، اردو میں لکھیں، فارسی میں لکھیں، ہندی میں لکھیں، اگر کہا جائے کہ یہ لفظ اللہ لکھا ہوا ہے،
صحیح،
اس کو مس کرنا جائز نہیں ہے. اسی طریقے سے بقیہ صفات خدا جو اسماء الہی ہیں، الرحمن الرحیم، ان کو بھی بغیر وضو کے چھونا ناجائز ہے. لیکن جیسے آپ نے کہا کلمہ گاڈ یا ایشور، ان کا وہ حکم نہیں ہے جو کلمہ اللہ کا ہے،
صحیح، بس بغیر وضو کے. خدا اردو میں جیسے خدا ہم کہتے ہیں،
اس لفظ کو بھی بغیر مثلا وضو کے چھو سکتے ہیں،
کوئی مشکل نہیں. حضور اجازت دیجیے، ہمارے ناظرین میں سے کوئی آپ سے سوال کرنا چاہتے ہیں، کال کی انہوں نے آپ سے بات کرنا چاہتے ہیں، دیکھتے ہیں کون ہے اور ان کا کیا سوال ہے. السلام علیکم.
السلام علیکم، میں دبئی سے بات کر رہا ہوں، مظہر رضا.
جی بہت شکریہ مظہر صاحب کال کرنے کے لیے، واقعا ہم آپ کے شکر گزار ہیں کہ آپ نے پروگرام میں شرکت کی کال کے ذریعے.
میری گزارش یہ ہے کہ آپ یہ مجھے بتائیں کہ اول امام سے لے کے 11ویں امام تک کیا انہوں نے قربانی کی ہے اپنے وقت میں؟
صحیح، قربانی
امام زین العابدین علیہ السلام نے کیا قربانی دی ہے؟
جی
بقرعید کے اس میں.
صحیح، بالکل.
الا حج کے، حج تو واجب ہے.
جی جی جی.
اور یہ قربانی کا سلسلہ کہاں سے ایجاد ہوا؟
صحیح، بہت شکریہ. انشاءاللہ ہم اپنے مہمان سے گزارش کریں گے کہ آپ کے سوال کا جواب دیں. بہت شکریہ، خدا حافظ.
نمازش.
جی حضور، سوال واضح ہے.
جی
سوال ہے ان کا کہ دیکھیے، یعنی حج میں تو کرتے ہی ہیں، اس کے ارکان میں سے ایک قربانی ہے، اس کے علاوہ جو ہم عید قربان کے موقع پر قربانی کرتے ہیں، تو کیا ہمارے معصومین نے قربانی کی ہے؟ اس طرح کی کچھ سند ملتی ہے؟
دیکھیے، جو ابھی انہوں نے سوال کیا کہ قربانی کا اصل مدرک کیا ہے،
صحیح،
قربانی کی شروعات کہاں سے ہوئی؟
جی بالکل.
تو دیکھیے، اصل قربانی کی شروعات جو ہے زمانے پیغمبر سے، البتہ پیغمبر سے پہلے بھی یہ قربانی کی رسم تھی.
جی بالکل.
مثلا جناب ابراہیم کی قربانی.
بالکل بالکل.
انی ارا فی المنام انی اذبحک ہوگا فانظر ماذا ترا، سورہ صافات اٹھا کے دیکھیں.
جی
پھر اللہ تعالیٰ نے جو ہے بھیجا کاہے کو، دمبے کو بھیج دیا.
جی بالکل.
تو خوب اصل قربانی کی بنیاد جو ہے جناب ابراہیم کے زمانے سے شروع ہو گئی،
یعنی تمام شریعتوں میں یہ پائی جاتی ہے.
تمام شریعتوں.
جی
اور پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم بھی جب بھی ان کے ہاں کسی بچے کی ولادت ہوتی تھی،
صحیح،
تو آپ عقیقے کے عنوان سے قربانی فرماتے تھے.
جی
خوب، اگر اور تفصیل ان کو جاننی ہے تو یہ انٹرنیٹ پہ کلمہ قربانی لکھیں اور سرچ کریں، اس سلسلے میں دسیوں مقالات ان کو مل جائیں گے.
بالکل صحیح.
جس کی تفصیل میں یہاں نہیں بیان کر سکتا.
جی بالکل.
لیکن اصل یہ ہے کہ قربانی کی شروعات جو ہے پیغمبر کے زمانے سے تھی.
ہاں اور پھر دوسرے یہ،
اور مستحب قربانی کے لیے ضروری نہیں ہے کہ ہم کوئی دن معین کریں.
صحیح.
البتہ اگر وہ قربانی جو عید قربان کے نام پہ ہم کرتے ہیں، فقہائے کرام اس کو مستحب جانتے ہیں اور اس کی تاکید فرماتے ہیں.
صحیح.
جب خود قربانی مستحب ہے، اگر روز مخصوص قربانی میں قربانی کی جائے تو اس کے ثواب میں دو گنا اضافہ ہو جائے گا.
اور دوسرے ایک چیز اور ہے، اگر ہمارے پاس فی الحال کوئی سند نہ ہو لیکن پھر بھی ہمارے معصومین، یعنی کوئی مستحب کام بعید ہے کہ ان سے ترک ہوا ہو، یہ خود یعنی ایک اس طرح کی وہ ہے کہ وہ اس کو انجام دیتے رہیں. لیکن اس کے حوالے سے اگر مزید تفصیلات ہمارے ناظر کو ضرورت ہو تو وہ آپ ہمیں میسج کے ذریعے بتائیے، انشاءاللہ اگلے پروگرام میں مزید اس کی تفصیلات آپ کے سپرد کی جائے گی. بہت شکریہ کال کرنے کے لیے، امید ہے جواب آپ کو مل گیا ہوگا. حضور دوسرا ہمارا سوال یہ ہے کہ ہمارے ایک صاحب کہتے ہیں کہ ہمارے کتاب خانے میں بعض قرآن بوسیدہ ہو گئے ہیں، اور اسی طرح بعض دوسری کتابیں بھی ہیں، مثلا حدیثوں کی کتابیں ہیں یا بہت سی اس طرح کی روائی اور مذہبی کتابیں ہیں، اور کچھ ایسی ہیں کہ جن کو کاملاً یعنی وہ جو ہے دیمک کھا چکی ہے، قابل استفادہ نہیں ہے، ان سے ہم پڑھ نہیں سکتے، مطالعہ نہیں کر سکتے، تو کیا ان کو محو کرنے کے لیے ہم قرآن میں ان کو جلا سکتے ہیں؟ یعنی کیا آگ لگائی جا سکتی ہے ان کو ختم کرنے کے لیے، چونکہ وہ قابل استفادہ نہیں ہے؟ اس کا کیا حکم ہے، یا کوئی اور ذرائع ہیں، کوئی اور طریقہ ہے اس طریقے کا کہ جو ان کو مٹایا جا سکے، ان کو محو کیا جا سکے؟
دیکھیے، وہ اسماء مبارکہ یا آیات قرآن،
صحیح،
جو قابل استفادہ نہیں ہیں، ان کو ہم محو کرنا چاہتے ہیں، ختم کرنا چاہتے ہیں، ان کے لیے بہترین طریقہ یہ ہے کہ زمین کے اندر ان کو دفن کر دیا جائے.
یعنی قرآن بھی،
قرآن بھی ایسی جگہ
اس کے علاوہ دوسری کتابیں بھی
جی دوسری حدیث کی کتابیں
حدیث
جس میں لفظ اللہ
جی
یا پیغمبر کا نام یا ائمہ معصومین کا نام آیا ہے
جی
تو طریقہ بہترین جو بعض علماء نے بیان کیا
جی
وہ یہ ہے کہ اس کو زمین میں دفن کر دیں
صحیح
یا یہ کہ اس کو پانی میں سرا دیں
جی
پانی میں ڈالنا بھی کوئی حرج
جی
نہیں رکھتا
صحیح
یا بعض علماء نے کہا اس کا خمیر بنا دو پانی ڈال کے جو ہے
جی
اسے خمیر بنا کے اس کے بعد پانی میں یا زمین کے اندر
جی
دفن کر دو
صحیح
لیکن جلانا جو ہے آیات قرآن کا یا حدیث کی کتابوں کا
جی
صحیح نہیں ہے اس میں اشکال ہے
صحیح
بالاخص اگر جلانے میں توہین قرآن ہو رہی ہے
جی
تو یہ جلانا حرام ہو جائے گا
صحیح جی
لیکن اگر مجبوری ہے انسان کی مطلب
جی
کسی دشمن سے چھپانا چاہ رہا ہے
جی
یا مثلا اس کے علاوہ کوئی چارہ کار اس کے پاس نہیں ہے
صحیح
تو اس صورت میں جلا سکتا ہے
جی
لیکن عنوان توہین اس پہ صادق نہ آئے
نہیں آنا چاہیے
یعنی دیکھنے والا یہ نہ کہے کہ یہ توہین کے
بے حرمتی ہو رہی ہے قرآن کی جی
بے حرمتی اور توہین کے عنوان سے قرآن کو جلا رہا ہے
صحیح
ورنہ جلانا جو ہے حرام ہو جائے گا
جی بالکل اچھا حضور ایک سوال کیا گیا ہے کہتے ہیں کہ مسئلہ معلوم نہ ہونے کی وجہ سے میں غسل جنابت کا جو طریقہ ہے اس کے مطابق نہیں کرتا تھا دوسرے مثلا طریقے سے کرتا تھا پہلے مثلا میں نے سر و گردن دھو لیا اس کے بعد دہنا حصہ اس کے بعد بائیں حصہ یا دوسرے اور کسی طریقے سے کرتا تھا لیکن جو اس کا طریقہ ہے اس کے مطابق میرا غسل جنابت نہیں تھا اور شرم کی وجہ سے میں وہ مسئلہ پوچھ بھی نہیں سکا کسی عالم دین سے لیکن اب مجھے پتہ چل چکا ہے کہ یہ کس طریقے سے غسل کرنا چاہیے تو میں یہ جاننا چاہتا ہوں کہ ان ایام میں جو میں نے روزے اور نماز مثلا میرے رہے ہیں ان کا کیا حکم ہے
دیکھیے وہ انسان جو غسل جنابت کو ایک مدت تک باطل عنوان سے انجام دیتا ہے
جی
مثلا انسان جو ہے پہلے دایاں حصہ دھلتا تھا
جی
پھر سر و گردن دھلتا تھا
صحیح
پھر بایاں حصہ
جی
درحال کہ غسل جنابت کیسے ہونا چاہیے
جی
پہلے سر و گردن پھر دایاں حصہ پھر بایاں حصہ
جی
یہ کرتا تھا کہ پہلے دایاں حصہ دھلے
جی
اس کے بعد سر و گردن اس کے بعد بایاں حصہ
صحیح
اس کے بارے میں فتویٰ یہ ہے کہ اس آدمی کو چاہیے کہ جتنے دن بھی اس باطل غسل کے ساتھ اس نے نماز پڑھی ہے
جی
تمام نمازوں کا اعادہ کرے
صحیح
لیکن روزوں کا اعادہ کرنا اس کے لیے واجب نہیں ہے
جی
چونکہ نماز میں اصل طہارت شرط ہے
صحیح
چاہے انسان جو ہے دھوکے سے بھی غلط وضو
جی
یا غلط غسل کرے تب بھی اس کی نماز باطل ہے
صحیح
لیکن روزے میں عمدن جنابت کی حالت میں باقی رہنا یہ حرام ہے
جی
اور یہ انسان جو ہے عمدن جنابت کی حالت پہ نہیں باقی تھا
یہ تو اس کے نظر میں تو اس کا جو ذمہ داری تھی جو فریضہ تھا وہ انجام دے چکا ہے
چونکہ اس کے اعتقاد کے لحاظ سے یہ غسل صحیح تھا
صحیح
لہٰذا روزوں کی قضا اس کے اوپر واجب
نہیں ہے جی بالکل اچھا حضور ایک سوال کیا گیا ہے وہ پوچھتے ہیں کہ قرآن کریم میں چار مقامات پر سجدہ واجب ہے چار سورے ایسے ہیں جن میں اس طرح کی آیات ہیں کہ اگر انسان ان کو پڑھتا ہے یا سنتا ہے تو اس کے اوپر سجدہ واجب ہو جاتا ہے تو وہ پوچھتے ہیں کہ کیا مجنب انسان کے اوپر وہ تمام سورے پڑھنا حرام ہیں یا صرف ان آیتوں کا پڑھنا حرام ہے یا پڑھ سکتے ہیں شرعی کیا حکم ہے اس کا جی
دیکھیے مشہور علماء کے نزدیک عزائمات کا مجنب انسان کے لیے پڑھنا حرام ہے
جی
یعنی وہ سورے جن میں سجدہ واجب ہے
صحیح
چار جگہ قرآن کریم میں سجدہ واجب ہے
جی
جن میں سے سورہ
حامیم
سجدہ ہے
جی
حامیم فصلت ہے
جی
سورہ النجم ہے سورہ اقرا ہے
صحیح
خوب مشہور علماء اور اکثریت جو علماء کی ہے وہ یہ فرماتی ہے
جی
اس سورے کی ان سوروں کی ایک آیت کو بھی
جی
مجنب انسان نہیں پڑھ سکتا ہے
صحیح بالکل
لیکن رہبر انقلاب اسلامی آیت اللہ خامنائی دامت برکاتو
جی
ان کا اس سلسلے میں فتویٰ یہ ہے صرف اس آیت کا مجنب
جی
انسان پہ پڑھنا حرام ہے
جی
جن آیتوں میں سجدہ واجب ہے
جی
بس آپ کی نظر کے مطابق
جی
انسان پورے سورے کو پڑھ سکتا ہے مجنب انسان
جی
پورے سورے کو پڑھ سکتا ہے
صحیح
لیکن اس آیت کو چھوڑ دے
جی
جس آیت میں سجدہ واجب ہوتا ہے
صحیح بالکل اچھا اسی کے متعلق ایک سوال اور کیا گیا ہے سجدے والی آیت کے حوالے سے پوچھا گیا ہے کہ اگر انسان قرآن میں واجب سجدے والی آیت کو پڑھے یا کسی سے سنے تو علماء کہتے ہیں کہ سجدہ واجب ہو جاتا ہے لیکن اگر کوئی سی ڈی کے ذریعے سے سی ڈی وغیرہ کے ذریعے سے یا ریڈیو کے ذریعے سے ٹیپ ریکارڈ یعنی انڈائریکٹ اگر وہ سن رہا ہے تو اس صورت میں کیا حکم ہے کیا وہاں پر بھی سجدہ واجب ہو جاتا ہے
देखिए, सजदे की जो आयत करीमा कुरान में मौजूद है, यानी जिसको पढ़ने के बाद जो है या सुनने के बाद सजदा वाजिब हो जाता है, उसमें वैसे कहीं कैद नहीं है कि इंसान जो है रेडियो से सुने तब वाजिब नहीं है, मुंह से सुने डायरेक्ट इंसान के तब वाजिब हो जाएगा। असल यह है कि आयात सजदा को सुने,
सही
चाहे वो रेडियो से सुने, टेलीविजन से सुने या किसी इंसान से सुने, हत्ता नाबालिग बच्चे से सुने, दो पत्थरों के टकराने से अगर आए सजदे का वजूद हो जाए और
हाँ,
इंसान सुने, तो रहबरे
यानी
इनकलाब
ये एक
इस्लामी
मिसाल है, वरना ऐसा नहीं हो सकता।
जी
एक
इत्तेफाक
मिसाल है
का
कि
मैंने कहा।
जैसे भी वो आवाज़ आ रही हो
जी
तो
जी
उसके सुनने से सजदा वाजिब हो जाएगा।
हाँ, ये रहबरे इनकलाब इस्लामी के जो मुकल्लदीन हैं
जी
उनके लिए ये हुक्म है,
जी
खुसूसी फतवा आपका, कि
जी
ये इनडायरेक्ट हो या डायरेक्ट हो,
सही
अगर मुकल्लफ ने आयात सजदा को सुना है तो उस पर सजदा वाजिब हो जाता है।
जी सही
अलबत्ता इमाम खुमैनी फरमाते थे, अगर इनडायरेक्ट इंसान जो है मतलब सीडी लगा के या कैसेट लगा के सुन रहा है
जी
तो ना करे तो कोई हरज नहीं है।
सही, यानी उस सूरत में वाजिब नहीं है।
हाँ, अलबत्ता बिनाबर एहतियात सजदा करना चाहिए।
सही बिल्कुल। एक सवाल किया गया है, हुजूर के नमाज योमिया के इमाम के लिए कहा जाता है कि अदालत शर्त है, जो वाजिब नमाजें हैं, जो उस नमाजों की इमामत फरमा रहे हैं उनके लिए अदालत शर्त है। क्या नमाज जनाजा के इमाम के लिए भी अदालत शर्त है, जो नमाज जनाजा पढ़ाना चाहता है उसके लिए भी अदालत शर्त है? इस पर रोशनी डालें।
देखिए, नमाज जनाजा में जो चीज़ें माफ़ हैं
जी
उनको वाज़ेह तौर पर शरीयत में बयान किया गया है।
सही
मसलन शरीयत ने वाज़ेह कर दिया कि
जी
इस नमाज में वुज़ू और गुस्ल की ज़रूरत नहीं है।
जी
खूब, ये अदालत एक ऐसी चीज़ है जिसके बारे में जो है शरीयत ने नहीं बयान किया
जी
कि हम नमाज जनाजा या नमाज आयात में अदालत इमाम की नहीं चाहते। देखिए, खुद इंसान पढ़े
जी
उसकी नमाज पढ़ने में अदालत शर्त नहीं है, फासिक इंसान की नमाज भी खुदा की बारगाह में कबूल होती है।
जी
लेकिन अगर इमाम जमात को यह बन रहा है
जी
तो चाहे वो आम नमाजें हों, यौमिया नमाजें हों या नमाज मैयत बिनाबर एहतियात वाजिब,
सही
इसके अंदर भी जरूरी है कि इमाम आदिल हो।
जी बिल्कुल
इसी तरीके से नमाज आयात वगैरह जो
जी
खौफ वगैरह की वजह से जो है वाजिब हो जाती है,
सही
अगर कोई इमामत कर रहा है
जी
तो उसके अंदर भी इमाम जमात में अदालत का बिना बर एहतियात वाजिब
जी
जरूरी है।
हाँ, यानी चूंकि जहन में ये सवाल आता है ना, जिसे कहा जाता है कि नमाज, जो नमाज जनाजा है वो असल में नमाज नहीं है, एक दुआ
सही,
है, इसीलिए उसमें तहारत भी शर्त नहीं है, दूसरी चीज़ें भी शर्त नहीं है, तो शायद इसलिए सवाल जहन में आया हो। लेकिन ये जवाब आपका बहुत अहम है कि चाहे वहाँ तहारत शर्त ना हो लेकिन अदालत शर्त
शर्त
है
है, इमाम
इमामत
में
के लिए
शर्त है।
उसकी। जी बिल्कुल, बहुत शुक्रिया हुजूर। अच्छा, एक सवाल और किया गया है कि औरतों की तिलावत मर्द का सुनना कैसा है? तिलावत कुरान अगर औरत कोई कर रही है तो मर्द उसको सुन सकता है या नहीं सुन सकता?
देखिए, खुद औरतों के लिए नामहरम तक अपनी आवाज़ का पहुंचाना जो है बिना बर एहतियात सही नहीं है।
जी
लेकिन अगर कोई मर्द नसीहत के उनवान से औरत की आवाज़ को सुन रहा है
जी
तो कोई हर्ज नहीं है।
सही
लेकिन कसदे रीबा और कसदे तलज्जुज नहीं होना चाहिए।
जी
अगर बेदून कसदे तलज्जुज, बगैर लज्जत के
जी
इंसान सुन रहा है तो कोई हर्ज नहीं है।
नहीं है। अच्छा, इसी तरह से हुजूर मजालिस वगैरह भी हैं, जैसे अब
जी
अय्याम अज़ा शुरू होने जा रहे हैं
जी
तो मजालिस कुछ ख़वातीन हैं, मसलन माइक पे भी कुछ शहरों में मजलिसें होती हैं
जी
और ख़वातीन मजलिस पढ़ती हैं, तो इसका क्या हुक्म है?
असल कैद यही है
जी
जो नुक्ता यहाँ पास मौजूद है
सही
कि लज्जत की नियत से और लज्जत की निगाहों से
जी
आवाज न सुनी जाए।
जी
बस अगर नसीहत के उनवान से कोई इंसान सुन रहा है तो कोई हर्ज नहीं है। अलबत्ता औरतों को चाहिए कि अपनी मजलिसों में
जी
माइक का इस्तेमाल सिर्फ वहां तक करें जहां तक औरतों का मजमा है।
औरतों का मजमा है,
हाँ,
सही
चूंकि शरी लिहाज से नामहरम को अपनी आवाज बेजा और बगैर जरूरत के सुनाना नाजायज है।
यानी ये वही हो जाएगा ना, मारज़े गुनाह में खुद को करार
जी
देना,
जी
यानी दूसरा हो सकता है इसके जरिए से,
सही सही।
तलज्जुस के जरिए
हाँ,
मसलन।
लिहाजा बेहतर यह है कि जब ये मजलिसें पढ़े, माइक
जी
का लगाना हराम नहीं है,
जी
लेकिन माइक की चहारदीवारी वहां तक होना चाहिए
जी
जहां तक औरतें हैं।
सही बिल्कुल
खूब, इन्होंने अगर एहतियात की,
जी
वलो ये कि सूरत में मर्द कहीं से आगे सुन ले तो
जी
ये गुनहगार नहीं होंगी।
सही बिल्कुल। अच्छा हुजूर, अभी सवाल किया गया है, जो अभी आप अदालत के हवाले से गुफ्तगू कर रहे थे, तो सवाल किया गया है कि नमाज की इमामत और दूसरी जगहों पर ये जो कहा जाता है कि अदालत शर्त है, इस अदालत का मतलब क्या है, ये ज़रा हमारे लिए वाज़े कीजिए।
देखिए, अदालत जो है एक ऐसी सिफत है
जी
और मुकद्दस सिफत है
सही
जो अच्छे काम को कसरत के साथ
जी
अंजाम देने के बाद हासिल होती है।
सही
और खुलासा यह है, इंसान आदिल की पहचान यह है
जी
कि इंसान आदिल अमदन और जानबूझकर गुनाह नहीं करता।
सही
हर वो इंसान जो जानबूझकर और आमदन गुनाह न करे,
जी
शरी लिहाज से वो आदिल है, इमाम जमात भी हो सकता है
जी
और तलाक वगैरह में गवाह भी बन सकता है।
हाँ, और अगर कोई जानबूझ के और आम तरीके से गुनाह कर रहा है तो इसका मतलब वो आदिल
जी
नहीं है।
हाँ, आदिल नहीं है और वो तलाक में जो है
सही
गवाह भी नहीं बन सकता और इमाम जमात भी नहीं बन सकता।
सही बिल्कुल। अच्छा, एक हुजूर सवाल किया गया है कि अगर कोई इंसान ऐसी जगह पर हो जहाँ हाँ ना वुजू कर सकता हो ना तयम्मुम कर सकता हो, तो क्या उस पर नमाज वाजिब है? और ऐसी नमाज जो बगैर और वुजू और तयम्मुम के पढ़ी जाए, क्या फिर उसके लिए, यानी उसको क्या पढ़नी है, क्या उसके ऊपर, या छोड़ दे और कजा करे, क्या उसका हुक्म है? जी
देखिए 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 कि नमाज जो है
जी
किसी भी हाल में इंसान से साकित नहीं है।
जी
हद तक कहा गया है कि अगर इंसान डूब रहा है
सही
तो उस वक्त भी नमाज पढ़े,
जी
मैदान जंग में दुश्मन से मुकाबला कर रहा है
सही
तब भी नमाज पढ़े। अलबत्त नमाज की कैफियत में फ़र्क हो जाता है।
जी
मसलन मैदान जंग में जब घमासान की जंग हो रही है
जी
और इंसान घोड़े पे बैठा हुआ इधर से
सही
उधर भाग रहा है
जी
तो उस सूरत में हर रकात के बदले में एक मरतबा तस्बीहात अरबा का पढ़ना भी काफ़ी है।
इसको नमाज़े खौफ कहते
हाँ,
हैं,
नमाज खौफ कह लीजिए या इशारों से जो
इशारों
है
से
कर
नमाज़ पढ़नी।
लीजिए।
जी जी
तो
बिल्कुल
कहने का मकसद यह है कि नमाज किसी हाल में इंसान से साकित नहीं है, लेकिन जो फाकिदु तहूरैन है ना वो तयम्मुम कर सकता है और
जी
ना वुजू गुस्ल कर सकता है,
जी
तो ऐसे इंसान के लिए हुक्म शरीयत यह है कि
जी
इसी हालत में बगैर वुजू के बगैर तयम्मुम के नमाज पढ़े
जी
और जब उसे पानी मुयस्सर हो जाए या खाक मुयस्सर हो जाए
सही
तो वहां जो उसका फरीजा हो तयम्मुम या वुजू
उस पे
उस
अमल
तहारत
करके
के साथ
दोबारा वो
नमाज अदा करे,
जी।
उसकी
बहुत
कजा करे यानी।
बहुत शुक्रिया हुजूर, मुख्तसर सा वक्त था हमारा, काफ़ी इस्तेफादा किया हमने आपसे। यहीं पर आपसे खुदा हाफिज़ी करेंगे। खुदा हाफिज़।
खुदा हाफिज।
नाज़रीन इकराम, बड़ी अहम गुफ्तगू थी, उम्मीद है कि आप महज़ूज़ हुए होंगे और आपको आपके सवालात के जवाब मिले होंगे। और हर दफ़ा की तरह अब भी हम आपसे गुजारिश कर रहे हैं कि आप अपने ज़्यादा से ज़्यादा सवालात भेजिए। अगले प्रोग्राम तक के लिए हमें इजाज़त दीजिए, आपको खुदा की पनाह में देते हैं और आपसे दुआओं की इल्तिमास है। खुदा हाफिज़, फ़ी अमानिल्लाह।